पातला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 37 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी कञ्चनपुर जिल्लाको झलारी पिपलाडी नगरपालिकाले नगरवासीहरूलाई के कस्तो सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। झलारी पिपलाडी नगरपालिका कञ्चनपुरले आफ्नो नगर क्षेत्रका बासिन्दाहरूका लागि विभिन्न स्थानीय स्तरमा हुने गतिविधिका साथै विकासशील कार्य लगायत सिफारिसका दर्जनौ कामहरू गर्दै आइरहेको छ। खास गरी झलारी बजार क्षेत्रमा अवस्थित यस नगरपालिकाको स्थापना, काम कर्तव्य र चुनौतीहरू कस्तो छ त भन्ने विषयमा नै आजको जवाफदेहिता रेडियो कार्यक्रमबाट जानकारी दिन खोज्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थी हुनुहुन्छ। सुनौ, सहकर्मी दानसिंह डङ्गोराले उहाँसँग गर्नुभएको यो कुराकानी।
हाम्रो कार्यक्रममा स्वागत छ सर तपाईँलाई।
धन्यवाद।
अब हामी कार्यक्रम सुरु गरौँ। यो झलारी पिपलाडी नगरपालिका कति सालमा स्थापना भएको हो?
झलारी पिपलाडी नगरपालिका स्थापना घोषणाको पछिल्लो जुन कार्यक्रम थियो त्यस अन्तर्गत 61 नगरपालिका घोषणा भएका थिए। 2071 साल मङ्सिर 16 गते घोषणा भएको थियो यो नगरपालिका।
यो झलारी पिपलाडी नगरपालिका घोषणा भइसकेपछि के फाइदा भएको छ त्यहाँका जनताहरूलाई?
अब नगरपालिका घोषणा पश्चात मुख्यतया नगरवासीहरूमा एउटा नगरपालिका स्थापना र घोषणा हुँदाखेरि पनि उत्साह थियो। हामीले गाउँ विकास समिति भन्दा नगरपालिका घोषणा भएपछि विकास निर्माणका कुराहरूमा हामीलाई राम्रो हुन्छ, सुविधा हुन्छ भन्ने किसिमको अपेक्षा थियो। त्यही अनुसार नगरपालिका घोषणा पश्चात एउटा कुरो त रकम जुन स्थानीय निकायमा नेपाल सरकारले दिन्छ अनुदानका रूपमा, त्यो अनुदान वृद्धि भएको छ मुख्य कुरो। त्यसपछि नगरपालिकामा भौतिक पूर्वाधारहरूका कुराहरू पनि केन्द्रबाट थप रकम आउने, विभिन्न शिक्षकहरू हुन्छ, त्यस अन्तर्गत हाम्रो सडक कालो पत्रै गर्ने कुराको सुरुवात भएको छ। नगरपालिका भए पश्चात नै एउटा विश्व बैङ्कको कार्यक्रम एडिबी भन्छौँ हामी, त्यो कार्यक्रम पनि यहाँ सुदूरपश्चिमका 4 नगरपालिकाहरू धनगढी, भीमदत्त, अतरिया र झलारीमा एउटा प्रोजेक्ट लागू भएको छ। त्यो अन्तर्गत पनि झलारी नगरपालिका परेको छ। त्यसले पनि भोलिका दिनमा यो नगरपालिकाभित्र विकास निर्माणका जस्तै ढल निर्माणका कुराहरू, सडक निर्माणका कुराहरू, नगरपालिकाको भवन निर्माणका कुराहरूदेखि लगायत फोहोर मैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने भनेर हामीसित सम्झौता गरेको छ। यस्तै गरेर अब नगरपालिका भएपछि नगरपालिकालाई अब भनौँ जस्तै फोहोर मैला व्यवस्थापनका लागि साधनको व्यवस्था भएको छ, त्यस्तै कार्यालयको गाडी चाहिँ प्राप्त भएको छ र यो वर्ष पनि फेरि हामीले दमकल प्राप्त गर्ने भन्ने कुरा छ। यसरी भौतिक पूर्वाधार लगायत बजेटमा वृद्धि भएको छ। विकास निर्माणका कारणहरूले गाउँ विकास समितिको तुलनामा नगरपालिकाले केही गति लिएको अवस्था रहेको छ। यो नगरवासीका लागि खुसीको कुरो पनि हो र यो एउटा भएको परिवर्तन पनि हो भन्नुपर्छ।
तर कतिपय त्यहाँका जनताहरूले सबै कुरामा चाहिँ करको मात्र वृद्धि भयो तर चाहिँ विकासका कामहरू त्यति भएनन् भन्ने गुनासो छ।
यस विषयमा के छ भने हाम्रो जे पनि करका सम्बन्धमा, विकास निर्माणका सम्बन्धमा र रकमका सम्बन्धमा हामी परिषदको पुस्तिका सार्वजनिक रूपमै यहाँ हामीले सार्वजनिक गरेका हुन्छौँ। त्यसमा हामीले लगाएका करका दरहरू स्पष्ट रूपमा उल्लेख छन्। एउटा त्यो खालि आरोपका लागि आरोप हो र भनाइ मात्र हो, केही न केही रूपमा त गाउँ विकास समिति नगरपालिकाले लगाउने कर नेपाल सरकारले नै फरक करका दरहरू तोकेको अवस्था हो, त्यो स्वाभाविक हो। गाउँ विकास समितिको भन्दा नगरपालिकामा हुने करको दर अवश्य पनि केही बढी नै होला, जस्तै त्यो फरक भनेको आर्थिक प्रशासन नियमावली उल्लेख गरेको फरक हो त्यो हामीले भन्दा पनि त्यो न्यूनतम र अधिकतम दर तोकिदिएको हुन्छ। त्यस भित्रै बसेर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कर दस्तुर सेवा शुल्क लगाउने कुराहरू हुन्छन्। त्यो अब ऐनमै भएको व्यवस्था हो, त्यो हामीले छुट्टै बढाएर लगाउने कुरो गर्दैनौँ। जो बाहिर चाहिँ कर मात्रै लगायो अरू केही भएनन् भन्ने कुरा हो, त्यो एकाएक हुन सक्दैन। हामी नगरपालिका घोषणा भएका छौँ, केही कुराहरू पूर्वाधार तयारी हुँदैछन्, अवश्य पनि केही समय त हामीलाई योजना गर्नमै केही कुरा सिक्नमै र केही नीति नियमहरू बनाउनमै लाग्ने हुन्छ, यो स्वाभाविक पनि हुन्छ। नगरपालिका घोषणा हुने बित्तिकै कुनै कुराको पनि फरक र त्यो एउटा सकारात्मक पक्ष विकास निर्माण चाहिँ देखिहाल्दैन। तर क्रमशः हामीले कमसेकम 5 वर्ष 10 वर्ष हेऱ्यौँ भने र जुन गतिमा अहिले हामी काम गर्न खोजिराखेका छौँ त्यही अनुपातमा गयौँ भने भोलि त्यो परिणाम देखिन्छ, त्यतिखेर जनताले नगरवासीले चाहिँ त्यो फरक अनुभूत गर्दछन्। अहिले केही मान्छेहरूले एउटा सस्तो एउटा कुराका रूपमा यसलाई लिएका छन्, नगरपालिका हुने बित्तिकै हामीले केही पाएनौँ भन्ने कुरा पनि उठेका छन्, हामीले पनि सुनेका छौँ, त्यसको जवाब पनि हामीले दिने प्रयास गरेका छौँ, त्यो स्वाभाविक जस्तो देखिन्छ।
झलारी पिपलाडी नगरपालिकाले सेवाग्राहीहरूलाई कसरी सेवा दिने व्यवस्था गरेको छ?
अब मुख्य कुरा भनेको नगरपालिका घोषणा भए पश्चात हामीसित नगरपालिकाको आफ्नो भवन छैन र हामी अहिले भवन बनाउने कुरामा अगाडि बढिरहेका छौँ। एउटा त भौतिक पूर्वाधार त्यति राम्रो हाम्रो आफ्नै पनि छैन, यो कुरा सत्य हो। दोस्रो कुरो हामीसित जनशक्ति पनि गाउँ विकास समितिहरूमा जति नियुक्त भए थिए त्यति मात्रै छन्, केही एक दुईवटा थप भए पनि हामीसित पर्याप्त मात्रामा जनशक्ति व्यवस्थापन हुन सकेको छैन। यी दुई कारणले हामीले चाहिँ तत्काल सोचे जस्तो अब राम्रो सुविधा दिन नसके पनि हाम्रो निरन्तर प्रयास अभ्यास के छ भने सेवाग्राहीहरूको पहिलो जुन अधिकार हो छिटो छरितो पारदर्शी र एकदम गुणस्तरीय सेवा जुन प्राप्त गर्ने उहाँहरूको कुरा हो त्यसलाई हामीले सम्बोधन गर्ने प्रयास गरेका छौँ र यसका लागि अब नगरपालिकाको नागरिक बडापत्र हामीले राखेका छौँ। उहाँहरूलाई त्यस हामीले प्रवाह गर्ने सेवाका बारेमा लाग्ने समय र प्रक्रियाका बारेमा र त्यस्तै गरेर सेवा शुल्क र दस्तुरका बारेमा पनि केही उल्लेख गर्न सकिने जति कुराहरू हामीले चाहिँ त्यसमा उल्लेख गरेका छौँ त्यो एउटा प्रक्रिया छ भने त्यसबाहेक पनि हामीले प्रत्यक्ष रूपमा आउने सेवाग्राहीलाई उहाँले के काम गराउनु खोज्नुभएको के प्रमाण ल्याउनु भएको छ त्यो बारेमा सोधपुछ गरेर हामी सहजीकरण गरिराखेका हुन्छौँ।
कस्ता सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनुहुन्छ तपाईँ, टाढाका या अपाङ्ग?
अहिले त्यस्तो ठ्याक्कै हामीले यीलाई टाढा यसरी भनेर चाहिँ छुट्याएको अवस्था त छैन। जो पहिले आउँछ त्यसले सेवाग्राहीले अब लाइनमा बसेर आफ्नो आएको समयअनुसार चाहिँ हामीले सेवा प्रवाह गर्ने छौँ। त्यसमा अपाङ्ग भयो, बिरामी भयो, अब ज्येष्ठ नागरिकहरू भयो, त्यस्ता मान्छेहरूलाई हामी जुनसुकै बेला पनि प्राथमिकता राखेर सेवा दिन्छौँ, त्यो कुरो त छँदैछ। बाँकी समग्र दैनिक सेवा दिने सिलसिलामा हामीले त्यो टाढा नजिक भन्ने ठ्याक्कै त्यस्तो त फरक व्यवस्थापन गर्न सकेका छैनौँ, मान्छेहरूले आएअनुसार हामी सेवा प्रवाह गरिराखेका हुन्छौँ।
एक दिनमा कतिजनासम्म सेवाग्राहीहरू आउने गरेका छन्?
यसको चाप फरक फरक हुन्छ, जस्तै अब हामीले कुनै समय अब अलिक कम चाप पनि हुन्छ भने जस्तै यो सामाजिक सुरक्षा भत्ताका कामहरू गर्दाखेरि योजनाका कामहरू गर्दाखेरि यस्तो एउटा विशेष कुनै निकायमा सिफारिस आवश्यक पर्ने देखियो जिल्ला स्तरीय अथवा कुनै अन्य कार्यालयलाई कुनै कार्यक्रम सञ्चालन गरेको छ र स्थानीय निकायको सिफारिस आवश्यक पर्ने समय छ भने त्यतिखेर हामीसित सेवाग्राहीको चाप अत्यधिक हुन्छ र बाँकी समय पनि सामान्यतया हामीसित 150-200 भन्दा माथि नै प्रत्येक दिन विभिन्न कामले सेवाग्राहीहरू आइराखेका हुन्छन्।
एक दिनमा 150-200 जति सेवाग्राहीहरूलाई सेवा दिनुहुन्छ तपाईँहरू?
अब यसमा के हुन्छ भने कुनै सोधपुछ मात्रै गरेर फर्किन्छ भने कुनै काम गराएर जान्छ, कुनैसित प्रमाणपत्र प्रमाणहरू अपुग हुन्छन्, त्यसरी पनि उहाँले चाहिँ अर्को दिन आउने गरेर जान्छन्। यो हेर्दाखेरि हामीसित यो सङ्ख्यामा प्रत्येक दिन सेवाग्राहीहरू आइराखेका हुन्छन्।
सेवाग्राहीको काममा लापरवाही गर्ने या चियापानी खर्च भनेर रकम लिने कर्मचारीलाई कस्तो कारवाही गर्ने व्यवस्था गर्नुभएको छ तपाईँ आफ्नो कार्यालयमा?
त्यस्तो हाम्रो कार्यालयमा त्यसरी काम गरे बापत रकम लिने गरेकै छैन, त्यो छँदै छैन, त्यो हिसाबले अहिलेसम्म त्यस्तो कारवाही गर्नुपर्ने अवस्था नै आएको छैन र त्यो सोध्दै सोचेका छैनौँ हामीले। यदि त्यस्तो भयो भने त अब नियमअनुसार कारवाही हुने व्यवस्था छँदैछ।
राजस्व कति उठ्ने गरेको छ वार्षिक रूपमा यो झलारी पिपलाडी नगरपालिकामा?
गत वर्ष हामीले करिब 25 लाख जतिको लक्ष्य राखेका रहेछौँ, त्यो लक्ष्य हामीले पार गरेर करिब करिब हामी 39 लाखतिर हाम्रो राजस्व सङ्कलन भएको छ होइन, र यो वर्षको लक्ष्य भनेको 50 लाखभन्दा माथि राजस्व संकलन गर्ने लक्ष्य लिएका छौँ, सायद त्यो पुरा हुने हामीले विश्वास लिएका छौँ।
जुन यो तपाईँ राजस्व संकलन गर्नुहुन्छ लगभग 25 लाखको हाराहारीमा भनौँ न, यो राजस्वको जुन रकम तपाईँले के मा खर्च गर्नुहुन्छ?
त्यसमा के हुन्छ भने अब हाम्रो कर्मचारीहरू प्राय आन्तरिक स्रोतबाट नै तलब खाने कर्मचारी हुन्छन्। पहिलो कुरो त कर्मचारीको सेवा सुविधामा पनि जान्छ, किनभने कर्मचारीका लागि हामीलाई माथिबाट त्यसरी छुट्टै तलब आउँदैन। स्थानीय निकायको कर्मचारी भनेको स्थानीय स्रोत साधन अनुसार नै कर्मचारी भर्ना गरेर त्यही अनुसार त्यो सेवा सुविधा स्थानीय निकायले नै दिने भन्ने हुन्छ, एउटा त्यसमा पनि जान्छ। त्यस बाहेक अब के यस्तो रकम हुन्छ जुन हामीले केही प्रतिशत अब विभिन्न नागरिकहरूलाई आर्थिक सहायता जस्ता बिरामी दैवी विपद यस्तोमा पनि गर्नुपर्ने हुन्छ, त्यसमा पनि जान्छ। र त्यसबाहेक अब केही योजनाहरूमा मर्मत सम्भारका कुराहरू योजनाहरूमा पनि केही रकमहरू हाम्रो आन्तरिक स्रोतबाट उठेको रकम जान्छ। र त्यस्तै गरेर जस्तै मालपोतबाट पाउने प्रतिशत जस्तो रकमहरू जो हुन्छ यसलाई हामीले योजना नै बनाएर भौतिक निर्माणमा मात्रै खर्च गर्नुपर्ने भन्ने प्रावधान हुन्छ। त्यसरी केही चालू खर्चतिर खर्च हुन्छ भने केही पुँजीगत खर्चमा पनि खर्च गर्छौँ हामी। त्यो कार्यविधि र निर्देशिका अनुसार परिषदको निर्णय अनुसार खर्च गरिन्छ।
कुनै सेवाग्राहीले सूचना माग्दा उपलब्ध गराउने प्रक्रिया कस्तो छ?
सूचनाको हक सम्बन्धी अब ऐन र नियमावली बनिसकेको अवस्था हो। सेवाग्राहीले सूचना पाउने विषयहरू जुन छन् त्यसमा उहाँले अब रितपूर्वकको निवेदन दिनुभयो र त्यो अनुसार आउनुभयो भने हामीले चाहिँ सूचना लिखित रूपमा पनि उहाँलाई कस्तो आवश्यक हो त्यो अनुसार दिन्छौँ। र बाँकी त धेरै जसो अब हामीसित मौखिक रूपमा जानकारी लिने सोध्ने खालका कुराहरू अब दैनिक रूपमा प्रभाव भइराखेकै हुन्छन्। सूचना दिन्छौँ हामी, दिनुपर्छ।
सबै खालका सूचनाहरू तपाईँ दिने गर्नुभएको छ?
सबै खाल भनेर त्यसमा दिन सकिने र नसकिने भनेर केही सूचनाहरू वर्गीकरण गरिएको हुन्छ। त्यस्तो दिनै नसकिने खालको अब त्यो दिन नहुने भनेर जुन ऐन नियमावलीमै छ त्यस्तो हाम्रो भित्र पनि त्यो सूचना पर्छ भने सायद त्यसको जानकारी गरेर उहाँहरूलाई त्यसरी सम्झाइन्छ। र बाँकी कुरो त सूचना
यस आर्थिक वर्ष 2073-74 झलाडी पिपलाडी नगरपालिकाको कुल बजेट कति छ?
हामीले अनुमानित केन्द्रीय अनुदान भनेर 2,25,00,000 अनुमान गरेका छौँ। त्यस्तै स्थानीय विकास शुल्क 60,00,000, राजस्व बाँडफाँड 1,20,000, 1,20,00,000 गरेर जम्मा चाहिँ हाम्रो 3,60,00,000 रुपियाँ हामीले चाहिँ अनुमान गरेका छौँ।
यो लगभग तपाईँको यो 3 करोड जति जुन बजेट छ नि, यो बजेट खर्च गर्ने कार्य योजना कस्तो बनाउनु भएको छ?
यो नगर परिषदले पास गरेको हुन्छ। हामीसित बजेट विनियोजन सम्बन्धी वडा बस्ती स्तरबाट भेलाहरू हुन्छन्। त्यसपछि एकीकृत योजना तर्जुमा समिति हुन्छ, परिषद हुन्छ र उहाँ हामीसित यो बजेट र कार्यक्रम सम्बन्धी खर्च कार्यविधि 2069 भन्ने छ त्यसको सीमाभित्र रहेर हामीले अब बालबालिकाका लागि 10%, महिलाका लागि 10% पुँजीगत खर्चबाट, त्यस्तै गरेर अन्य भनेर अब दलित आदिवासी जनजाति लगायतको क्षेत्र छ त्यसमा 15% भनेर कम्तीमा 35% यस्तो विशेष क्षेत्रका लागि हामीले रकम विनियोजित गर्नुपर्ने हुन्छ र उहाँहरूको मागमा आधारित कार्यक्रमहरूलाई सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसमा पनि भौतिक पूर्वाधार अनि चाहिँ त्यस्तै गरेर सिपमूलक, आयमूलक, रोजगारमूलक र संस्थागत विकास भन्ने कार्यक्रमहरू उहाँहरूको निर्देशिकामै हाम्रो कार्यक्रमको सूचीहरू राखिएको छ। त्यो अनुसार चाहिँ कार्यक्रमहरू सञ्चालन हुन्छन् भने बाँकी रहेको जुन पुँजीगत खर्च हुन्छ त्यसमाबाट हामी प्रवर्धनात्मक योजना भनेका सानातिना विकास निर्माणका कार्यहरू, मर्मतका कार्यहरू गर्छौँ र भौतिक पूर्वाधार भन्ने छ त्यस भौतिक पूर्वाधारमा 5,00,000 माथिका योजनाहरू सञ्चालन हुन्छन्। र त्यस्तै गरेर एउटा मेचिङ फन्ड हामीले समअनुदानको कोष पनि राख्नुपर्ने हुन्छ। विभिन्न निकाय सङ्घ संस्थाबाट प्राप्त भएको रकममा हाम्रो प्रतिशतका लागि त्यसरी चाहिँ यो मेचिङ फन्ड राख्ने पनि रकमहरू विनियोजित गरिएको हुन्छ। यो कार्यविधि र हामीलाई पटक पटक भएका निर्देशनहरू मन्त्रालयको यसअनुसार चाहिँ हामीले बजेट बनाएका हुन्छौँ, त्यही अनुसार खर्च हुन्छ।
जुन यो तपाईँको बजेट छ नि, यो बजेट समयमै खर्च हुन्छ?
समयमै हामीलाई अख्तियारी प्राप्त भएको छ र समयमै हामी चौमासिक रूपमा कार्य विभाजन गरेर खर्च गर्छौँ। गत वर्ष हामी लगभग लक्ष्य पुरा गरेका छौँ। हामीले सबै रकमहरू योजनाहरू सञ्चालन गर्न सकेको अवस्था छ। यो वर्ष पनि हामीले त्यो विश्वास लिएका छौँ।
तर कतिपय अवस्थामा बजेट फ्रिज जाने सम्भावना पनि बढी हुन्छ। तपाईँको यो झलाडी पिपलाडी नगरपालिकामा कतिको बजेट फ्रिज जाने गरेको छ?
गत वर्ष हामी कहाँ रकम फ्रिज भएको छैन र यो वर्ष पनि हामीले अब गाउँमा रकमको अभाव हुने अवस्था रहेको अवस्थामा हामीले आफ्नो लापरवाहीले कमी कमजोरीले चाहिँ रकम फ्रिज गर्नु हुँदैन र भर्सक हामीलाई लाग्छ त्यसरी रकम फ्रिज हुने अवस्था रहँदैन कि अब हाम्रो क्षमताभन्दा बाहिरको परिस्थिति पर्यो र गर्नै सकिएन कुनै प्राविधिक कारणले वा अन्य कुनै कारणले भने त्यस्तो बाहेक रकम फ्रिज हुने सम्भावना रहँदैन।
तपाईँको यो बजेट अन्तर्गत सञ्चारको लागि चाहिँ केही रकम छुट्याएको छ कि छैन?
सञ्चार भन्नाले अब कार्यालयको सञ्चारका लागि त हामीले राखेकै हुन्छौँ होइन, आफ्ना सूचनाहरू पत्र पत्रिका र मिडिया मार्फत दिनका लागि सञ्चार खर्च भनेर राखेका हुन्छौँ र पत्रिका पनि अब जस्तै जुन पत्रिकाहरू लगाएका हुन्छौँ हाम्रो कार्यालयमा पत्रिका आउँछन् त्यो सम्झौता अनुसार लगाएका पत्रिकाहरूको पनि हामीले वार्षिक तथा अर्धवार्षिक रूपमा उहाँहरूको शुल्क पनि तिरिराखेका हुन्छौँ। यो खर्चको व्यवस्थापन हामीले अब शीर्षकभित्र रहेर गरेका हुन्छौँ।
कार्यक्रमको अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ?
ठिकै छ, हामीले भरसक नगरवासीहरूको मागहरूलाई आवश्यकताहरूलाई हाम्रो बजेटको सीमा हाम्रो भौतिक आर्थिक र मानवीय जुन क्षमता छ जुन सामर्थ्य छ त्यो अनुसार राम्रो गर्ने प्रयत्न गरिराखेका छौँ र जो बाहिर अब खाली एउटा प्रचारका रूपमा नगरपालिकाका नकारात्मक कुराहरू भन्दा पनि सकारात्मक खोजका साथ नगरपालिकालाई यहाँका आम नगरवासीहरूबाट पनि हामी सहयोगको अपेक्षा राख्दछौँ र हामीले जुन कार्यक्रम बनाएका छौँ जुन सेवा प्रवाह गरिराखेका छौँ त्यस विषयमा हामीले त्रैमासिक चौमासिक रूपमा सार्वजनिक सुनवाईहरू पनि आयोजना गरिराखेका हुन्छौँ। हाम्रा नीति र कार्यक्रमहरूलाई खर्चहरूलाई सार्वजनिक गरिराखेका पनि हुन्छौँ, त्यसबाट पनि उहाँहरूले हामीले प्रवाह गरिराखेका सेवाहरूबारे सूचना लिन सक्नुहुन्छ। अहिले विभिन्न वडामा वडा नागरिक मञ्चहरू गठन भएका छन्, एउटा 24 27 टिम छ, त्यहाँ पनि योजनाका बारेमा कार्यक्रमका बारेमा नगरपालिकामा भइरहेका क्रियाकलापका बारेमा छलफलहरू भइरहेका हुन्छन्। मासिक रूपमा वडा नागरिक मञ्चको बैठक भइराखेको हुन्छ, उहाँहरू मार्फत पनि वडाका मागहरू आवश्यकताहरू गुनासाहरू उहाँहरूले हामी कहाँ पुर्याउन सक्नुहुन्छ र भएका सेवा सुविधाका बारेमा कार्यालयबाट पनि जानकारी लिन सक्नुहुन्छ र उहाँले पनि हामीलाई नगरपालिकाका सञ्चालन योजनामा सहयोग गरेर कार्यक्रममा सहयोग गरेर सरसफाई अभियानमा सहयोग गरेर खुला दिशामुक्त कार्यक्रम चलिराखेको छ यसपटक हाम्रो। हामी 2 महिना भित्र अब कार्तिक मङ्सिरभित्र यसलाई खुला दिशामुक्त नगरपालिका घोषणा गर्ने अभियानमा छौँ। यसभन्दा अगाडि पनि हामीले यो चलाएका हौँ। फेरि पनि म के आग्रह गर्न चाहन्छु भने सबैले आफ्नो घरमा पक्की सर्पी निर्माण गरेर यो अभियानलाई पनि सफल बनाउन सबैबाट हामी सहयोगको अपेक्षा गर्दछौँ र अहिलेसम्म हामीले सहयोग पाएका छौँ। फेरि पनि नगरवासीबाट यो नगरलाई राम्रो बनाउन सुन्दर बनाउन विकसित बनाउनमा उहाँहरूको हामी योगदान सहयोगको अपेक्षा गर्दछौँ।
हस्त सर, आफ्नो अमूल्य समय दिएर पनि आफ्ना भनाइहरू हाम्रो कार्यक्रममा राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
धन्यवाद छ तपाईँलाई पनि। हाम्रो नगरपालिकाको मैले थोरै संक्षिप्त जानकारी राख्ने मौका दिनुभएको छ, यसको लागि धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। अर्को दिन फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट प्राविधिक मित्रसँगै कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डङ्गोरासँगै म सुरेन्द्र पालपाली पनि विदा माग्छु। नमस्कार।